यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारका सबै मन्त्रालय र माथतका निकायद्वारा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा लुम्बिनी प्रदेशका सांसदहरूसँग विकास आयोजनाहरूको कार्यान्वयन, संघ प्रदेश र स्थानीय तहबीचको समन्वय लगायतका विषयमा छलफल। सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न श्रम मन्त्रालयको रोजगारदाताहरूमा आग्रह। न्यूनतम पारिश्रमिक लगायतका सुविधाबाट वञ्चित गरेको पाइए कानून बमोजिम कार्यवाही गर्ने चेतावनी। फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न सरकारद्वारा पाँच सदस्यीय समिति गठन। र इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न भनेको समय सीमा नाघेपछि अमेरिकी र इजरायली आक्रमणमा परि 34 जनाको मृत्यु। युद्ध विराम प्रस्तावमा सहमति जुटेन।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारका सबै मन्त्रालय र माथतका निकायले 7 दिनभित्रै प्रमुख 10 वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएका छन्। मन्त्री परिषदको यही चैत्र 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 2 अन्तर्गत विभिन्न मन्त्रालय र माथतका निकायले आफूले सम्पादन गर्ने 10 वटा मुख्य सुधारका करिब 300 बढ़ी क्रियाकलापको कार्ययोजना समय सीमा सहित बुझाएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञ दीपा दहालका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको प्रधानमन्त्री कार्य सम्पादन एकाई पीएम डेलिभरी युनिटले यी कार्ययोजनाको कार्य सम्पादन ट्र्याकिङ गर्नेछ। यस एकाईले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाहरूका लागि मुख्य कार्य सम्पादन सूचक, मन्त्रालयगत कार्य सम्पादन ट्र्याकिङसँगै समस्या तथा अवरोध समाधान संयन्त्र सहितको केन्द्रीय ड्याशबोर्ड सञ्चालन गर्नेछ। विभिन्न मन्त्रालय र निकायहरूले 15 दिनदेखि 1 वर्षसम्मको समय सीमा तोकी कार्ययोजना तय गरेका छन्। उक्त कार्ययोजनाको मासिक प्रगति प्रतिवेदन हरेक महिनाको 7 गतेभित्र प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन मूल्याङ्कन तथा सार्वजनिक रिपोर्टिङ गर्ने जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रदेशमा अगाडि बढ़ेका विकास आयोजना, ती आयोजना कार्यान्वयन, संघ प्रदेश र स्थानीय तहबीच समन्वय र समसामयिक राजनैतिक विषयहरूमा विचार आदान प्रदान भएको बताइएको छ। छलफलका क्रममा सांसदहरूले निर्माण सम्पन्न भएका आयोजनाको सञ्चालन र संघ र प्रदेश बीचको सहकार्यलाई प्रभावकारी बनाउने, विकास आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने तथा जनताका अपेक्षा सम्बोधन गर्ने विषयमा जोड़ दिनुभएको छ। सांसदहरूले आफ्नो क्षेत्रका समस्या, पूर्वाधार विकास, बजेट विनियोजन तथा सेवा प्रवाहका विषयमा प्रधानमन्त्री समक्ष धारणा राख्नु भएको थियो। प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूसँग निरन्तर संवाद गर्दै आउनु भएको छ। उहाँले यसअघि पनि अन्य प्रदेशका सांसदहरूसँग छलफल गरिसक्नु भएको छ। छलफलमा सहभागी हुनुभएका नेकपा नेता वर्षमान पुनले भैरवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुहुँदै अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढ़ाउन ढिलाइ गर्न नहुनेमा जोड़ दिनुभयो। सभामुख डोलप्रसाद अर्यालले संसदमा आफ्नो भूमिका निष्पक्ष रहने बताउनु भएको छ। सभामुख अर्यालले प्रतिनिधि सभाको हिजोको बैठकमा पुराना ऐन संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर रहेको विश्वास व्यक्त गर्दै सभामुखको पदलाई उच्च बनाउन तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका खेल्ने बताउनुभयो।
संसदलाई नीतिगत बहस, संवाद र समाधानको प्रभावकारी थलो बनाउनु हाम्रो साझा कर्तव्य हो। सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने कुरामा यहाँहरू समक्ष प्रतिबद्धता जाहेर गर्दछु। विगतमा राजनीतिक दलमा सहभागी भएकै कारण यस गरिमामय सभाको मर्यादा र आँचमा कुनै कमी हुन दिने छैन र यस गरिमामय सभाबाट प्राप्त सबैको सुझावलाई तटस्थ भएर कार्यान्वयन गर्नु मेरो परम कर्तव्य हुनेछ। यहाँहरू सबैबाट सभा सञ्चालनका लागि क्रियाशीलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गर्दछु।
उहाँले सबैको समन्वयमा संसदको गरिमा बढ़नेमा दुविधा नभएको भन्नुहुँदै आफ्नो भूमिका निष्पक्ष रहने र संसदमा संख्याको आधारमा कुनै भेदभाव नहुने बताउनुभयो। सभामुख निष्पक्ष र स्वतन्त्र भए मात्रै संसद र संसदका सदस्यहरूको ओझ बढ़ने विश्वास दिलाउनुहुँदै सभामुख अर्यालले सभा सञ्चालनका लागि सबैको रचनात्मक सुझाव, क्रियाशीलता र समन्वयको अपेक्षा गरेको पनि बताउनुभयो। सभामुखमा निर्वाचित भएपछि अर्यालले हिजो पहिलो पटक सभा सञ्चालन गर्नु भएको हो। प्रतिनिधि सभाको हिजोको बैठकले मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082 सहित तीन अध्यादेश स्वीकृत गरेको छ। सभाको हिजोको बैठकमा मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082 सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा गृहमन्त्री सुधन गुरूङले अध्यादेशहरू स्वीकृत गरियोस् भनी राख्नु भएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। यसै गरी हिजोको बैठकमा प्रतिनिधि सभाको नियमावली तर्जुमा गर्न 15 सदस्यीय मस्यौदा समिति गठन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्ला कोटीले प्रस्तुत गर्नुभएको प्रस्ताव बमोजिम सांसद गणेश पराजुली सभापति रहने गरी 15 सदस्य रहेको समिति बैठकले सर्वसम्मतिले पारित गरेको हो। मस्यौदा समितिको कार्यावधि 14 दिन रहेको छ। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यहरू मनोनयन गर्नुभएको छ। यसअघि बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्ला कोटीले जनताले दिएर पठाएको मतको सम्मान गर्दै आफूले संसदमा रहँदा जनताका समस्या र पीड़ा बुझेर काम गर्ने बताउनुभयो। नेकपा एमालेका सांसद ऐन बहादुर महरले सरकारको विद्यार्थी संगठनहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक देखिएकाले विद्यार्थीका हक हितमा काम गर्ने विद्यार्थी संगठनहरूलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले संसदलाई बहुमतका आधारमा पेल्ने थलोका रूपमा नहेरी संसद बहुमतको मात्रै होइन सत्यको आवाज सुन्ने, त्यसलाई कार्यान्वयन गर्ने र जनताका काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले जेएनजी आन्दोलन व्यवस्थाको विरूद्ध नभएर अवस्था परिवर्तनका लागि भएको भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जनताको भावना समेट्नका लागि संसदमा आएको भन्दै एकलौटी सरकार रहेकाले विपक्षी दल र जनताहरूको सरकारसँग धेरै आशा रहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विगतमा सभामुखहरूमा देखिएका सत्तापक्ष झुकावको प्रवृत्तिबाट अलग रहेर नयाँ मापदण्ड स्थापित गरी सत्ता र प्रतिपक्ष बीच सन्तुलित व्यवहार, संवैधानिक व्यवस्थाको संरक्षण तथा संसदीय प्रक्रियाको निष्पक्ष सञ्चालन गर्न आग्रह गर्नुभयो। रासोपाका सांसद मनिष झाले संसदमा रहेर उदारता, संस्कार र सिद्धान्त देखाउनुपर्ने जिम्मेवारी वहन गर्दै साउथ एसियाकै सफल संसद बनाउनका लागि नवनिर्वाचित सांसदले कुशल अभिभावकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसदलाई स्वतन्त्र र सुदृढ बनाउन सके मात्रै लोकतन्त्र जीवन्त हुने भएकाले त्यसमा गम्भीर हुनुपर्ने बताउनुभयो। नेकपा एमालेकी सांसद विष्णुमाया विकले आफ्ना विचार राखेकै आधारमा महिलाहरू डिजिटल हिंसामा पर्ने गरेको भन्दै यस्तो कार्य नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू गणेश पराजुली, डाक्टर राम लामा, निशा डाँगी, खगेन्द्र सुनार लगायतले सांसदहरूले नेपाली नागरिकले देखेका सपना पूरा गर्ने गरी आफूहरूले काम गर्ने र जनताको मतको सम्मान गर्दै अगाडि बढ़ने बताउनुभयो। यस्तै हिजोको बैठकले नेपाली कम्युनिष्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्नेछ। आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयक 2081, पर्यटन विधेयक 2081 र चलचित्र विधेयक 2081 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका सांसद लीला कुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सांसद भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो। सांसद भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी राष्ट्रिय सभाका सदस्य प्रेम प्रसाद दंगालले प्रस्ताव गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले युद्धका कारण खाड़ी मुलुकमा रहेका नेपाली कामदारहरूको सुरक्षा तथा सुरक्षित स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई आगामी बिहिबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासतमुक्त गर्न आदेश दिएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत्र 22 गते भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन 2074 तथा प्रचलित कानून बमोजिम उपलब्ध गराउनु पर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदातामा अनुरोध गरेको छ। मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी ऐन विपरीत न्यूनतम पारिश्रमिक लगायतका सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने जनाउँदै कानूनको स्वतस्फूर्त पालना गर्न सम्बन्धित प्रतिष्ठान संस्था तथा सरकारवालालाई अनुरोध गरेको हो। श्रम ऐन 2074 तालिम लिनेका रूपमा काममा लगाइएका व्यक्तिलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक बिरामी विदा तथा उपदान संचय कोष बीमा लगायतका सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनुपर्ने स्पष्ट कानूनी व्यवस्था छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास फैलाइएको भन्दै सरकार साना लगानीकर्तालाई लक्षित गरेर कुनै धरपकड़ अभियानमा नरहेको स्पष्ट पार्नु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनसँग हिजो भएको छलफलमा अर्थमन्त्री वाग्लेले शेयर बजारप्रति सरकारको नीति स्पष्ट पार्दै साना लगानीकर्तालाई आतंकित पार्ने गतिविधि अनुचित भएको उल्लेख गर्नुभयो। गर्मी बढ़ेसँगै मध्य प्रदेशका जिल्लाहरूमा वर्षेनी खानेपानी समस्या हुने गरेको छ। गत वर्ष खानेपानीको अभाव भएपछि प्रदेश सरकारले ट्याङ्कर परिचालन गरेर खानेपानी वितरण गरेको थियो। यस वर्ष पनि खानेपानीको समस्या आउन सक्ने भएकाले समाधानका लागि तीनै तहका सरकार तयारीमा जुटेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
गत वर्ष मध्य प्रदेशका जिल्लाहरूमा खानेपानीको व्यापक समस्या भएपछि त्यसको समाधान गर्नका लागि तीनै तहका सरकारले आपतकालीन कामहरू गर्नु परेका थिए। यस वर्ष पनि सम्भावित चुनौतीलाई ध्यानमा राखेर विशेष तयारीमा तीनै तहका सरकार लागि परेको छ। सिरहा जिल्लाका गोल बजार नगरपालिकाका उपप्रमुख मालती शाह:
खरेरीको बेला वर्षा धेरै नभएपछि पानीको सतह तल जाने र हाम्रो कलहरू बोर्डिङहरू सुक्ने समय हुन्छ। गत साल मध्य प्रदेशमै सुखा क्षेत्र घोषणा गर्दाखेरि 200-300 मिटरको तलसम्मको बोर्डिङ गरेर समस्या समाधान गरेको छ।
गत वर्ष खानेपानीको समस्या हुँदा धेरै योजनाहरू सञ्चालन गर्नु परेको जानकारी दिनुहुँदै सिरहा जिल्ला गर्जनहा नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ:
पहिलादेखि नै एउटा विपद कोष भनेर पनि राखेका छौँ। त्यस्तो आपत आइपरेको खण्डमा पालिकाले विपद कोषबाट सञ्चालन गरेर पब्लिकलाई पानी खुवाउने गरेका छौँ। योभन्दा पहिला चाहिँ हामीलाई त्यस्तो समस्या आइपर्दा हामीले तुरुन्तै डिप बोर्डिङहरू पनि गाडेर पाइप लाइन ओछ्याएर पब्लिकलाई पानी खुवाएका थियौँ। पहिलाको तुलनामा यसपालि खानेपानीका ठुला ठुला योजनाहरू पनि भएर केही सहज भएको छ।
मधेश प्रदेश सरकारले खानेपानीको सम्भावित अभावलाई ध्यानमा राखेर विशेष तयारीमा जुटेको छ। प्रदेशको ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालयका महाशाखा प्रमुख लक्ष्मी पन्त,
खानेपानी अफिसरले जतिवटा बोरिङ गाडेका छन् त्यो सञ्चालनमा छैनन्, तिनीहरूलाई चाहिँ सुक्खा आइपर्यो भने टेम्परेरी रूपमा भए पनि सञ्चालन गरेर त्यहाँबाट पानी वितरण गर्ने भन्ने एउटा योजना छ। बजेटहरू पनि विनियोजन गरेका छौँ हामीले, तर अब हामी यसको लागि टेम्परेरी रूपमा चाहिँ त्यहाँ मोटर राखेर पानी तानेर पनि पठाउँछौँ कम्युनिटीमा। दीर्घकालीन उपाय भनेको त त्यो योजनाहरूलाई सम्पन्न नै गर्ने हो।
वर्षेनी रूपमा चैत्र वैशाख महिनामा मधेस प्रदेशका चुरे सहित दक्षिणी भेगका पालिकाहरूमा खाने पानीको चरम अभाव भएपछि आम जनताहरू निकै मारमा पर्ने गरेका छन्। खाने पानी समस्या समाधानका लागि गर्नुपर्ने उपायका विषयमा पूर्व मन्त्री एवं वातावरणविद गणेश शाह,
हाम्रो पानीका स्रोतहरू पोखरी नाला सिमसा यिनीहरूको संरक्षण प्रवर्धनहरू काम गर्नु पर्यो।
चुरे भावर क्षेत्रमा अत्यधिक दोहन, वन जंगलको विनाश, अन्य अव्यवस्थित निर्माणका कारणले वर्षेनी रूपमा सिंचाई तथा खाने पानीको समस्या मधेस प्रदेशमा बढ्दै गएको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
सरकारले फेवातालको चार किल्ला भित्रको जग्गाको हालको स्थिति यकिन गर्न 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। गृहमन्त्री सुधन गुरूङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएकाले कानूनी उपचारमा जाने स्पष्ट पार्नु भएको छ। फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ एक दशक अघि स्थापना गरिएको एडभेन्चर स्पोर्ट्स नेपाल सञ्चालनका लागि भाडामा लिइएको जग्गा मापदण्ड विपरीत रहेको पाइएपछि मन्त्री गुरूङले त्यस विरूद्ध कानूनी प्रक्रियामा जाने बताउनु भएको हो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम थिमेलसेनासँग नेपाल पत्रकार महासंघको टोलीले हिजो भेट गरेको छ। टोलीले संचार मन्त्री थिमेलसेनासँग भेट गरी सरकारी विज्ञापन सम्बन्धी सरकारको पछिल्लो नीतिका विषयमा ध्यानाकर्षण गराएको छ। धनकुटा र पाँचथर जिल्लाको सिमानामा रहेको 6 नम्बर बुधबारे बजारका 22 घरका आधा आधा भाग दुई जिल्लामा पर्छन्। बजार क्षेत्रका घरहरू दुई जिल्लामा विभाजित हुँदा स्थानीयले लामो समयदेखि आर्थिकदेखि प्रशासनिक कामका लागि विभिन्न झमेला भोग्दै आएका छन्। त्यसको समाधानका लागि सिमाना मिलाएर उक्त क्षेत्रलाई एउटै जिल्लामा समायोजन गर्नुपर्ने माग स्थानीयको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
6 नम्बर बुधबारेका छविलाल गुरूङको घरको एक भाग धनकुटा र अर्को भाग पाँच थरमा पर्दछ। घरको धुरीले नै जिल्लाको सिमाना छुट्याएको छ भने एकातिरको बलेसी पाँच थर र अर्को तर्फको धनकुटा तिर झर्छ। उहाँले एउटै घरको तिरो दुई जिल्लामा तिर्नुपर्ने बाध्यता रहेको छ। यस्तै समस्या अन्य 22 घरका स्थानीयमा पनि रहेको छ। बुधबारे बजारको एक लाइन धनकुटाको 24 गाउँपालिका र अर्को लाइन पाँच थरको मिक्लाजुङ गाउँपालिकामा पर्छ। यसले गर्दा कर तिरो जग्गा बेचबिखन नामसारी नापी मालपोत लगायतका काममा दुई जिल्ला धाउनु पर्ने अवस्था रहेको स्थानीय फिवराज थेगिनले बताउनुभयो।
कस्तो जिल्ला बनाउनु चाहिँ मिल्ने तिन चारवटा वार्डलाई चाहिँ एक ठाउँमा मिलाउनु चाहिँ नहुने सरकारको नै कार्यनीति नै नभएको देखिन्छ।
6 नम्बर बुधबारे बजार 2029 सालमा दुई जिल्लामा समायोजन गरिएको थियो र अहिले पनि व्यापारिक केन्द्रको रूपमा परिचित छ। राज्य पुनर्संरचनाका बेला पनि समस्या समाधानका लागि सुनवाई नभएको स्थानीयको गुनासो छ। सामान्य प्रशासनिक कामका लागि पनि दुई जिल्ला धाउनु पर्ने बाध्यतासँगै विकास निर्माणका काममा पनि दुई पालिका बीच समन्वय अभाव देखिएको छ। एक पालिकाले अर्को पालिकालाई देखाउँदै जिम्मेवारीबाट पन्छिने प्रवृत्तिका कारण अपेक्षित विकास हुन नसकेको स्थानीय ज्योति श्रेष्ठको भनाइ छ।
भाग लाग्ने पाँच थरकोले भने धनकुटाले राम्रो गर्छ, धनकुटाकोले पाँच थर, त्यो कारणले चाहिँ हामीलाई धनकुटै चाहिन्छ भन्ने होइन। जताको भए पनि एक लियोस्, पाँच थरले कि पाँच थर लियोस्, धनकुटाले धन, त्यो भयो भने विकास पनि अलिक छिटो हुन्छ।
स्थानीयले सहज सेवाका लागि सिमाना मिलाएर उक्त क्षेत्रलाई एउटै जिल्लामा समायोजन गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार कर तिर्न, प्रशासनिक सेवा लिन र विकास निर्माणलाई प्रभावकारी बनाउन एकीकृत व्यवस्था आवश्यक रहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा परि कम्तीमा 34 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 6 बालबालिका समेत रहेका छन्। अमेरिकाले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न भनेको समय सीमा नाघेपछि यो आक्रमण भएको हो। यसै गरी इरानी क्षेप्यास्त्र प्रहारका कारण इजरायलमा 4 जनाको मृत्यु भएको छ। अमेरिका र इजरायलले हाल इरानका विभिन्न पेट्रोकेमिकल साइटहरूमा आक्रमण जारी राखेको छ, जहाँ देशको आधीभन्दा बढ़ी केमिकलहरू उत्पादन हुन्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग नखोले इरानलाई एक रातमै समाप्त पारिदिने चेतावनी दिनुभएको छ। मंगलबारसम्म होर्मुज जलमार्ग खोल्ने समय सीमा तोक्दै ट्रम्पले अन्यथा एक रातमै समाप्त पारिदिने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। यता 45 दिने अस्थायी युद्ध विरामका लागि केही देशहरूले अघि सारेको प्रस्ताव पनि विवादमा परेको छ। ट्रम्पले उक्त प्रस्तावलाई महत्वपूर्ण कदम भने पनि पर्याप्त नभएको बताउनु भएको छ। इरानले भने सो प्रस्ताव स्वीकार गर्दै स्थायी रूपमा युद्ध अन्त्य हुनुपर्ने अडान राखेको इरानी सरकारी संचार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सोमबार नेप्से प्रसूचक 83.33 अंकले बढ़ेर 2760.02 बिन्दुमा पुगेको छ। पछिल्ला दिनहरूमा सम्पत्ति शुद्धिकरणको अनुसन्धानका क्रममा व्यवसायहरू पनि पक्राउ पर्न थालेपछि प्यानिक भएको शेयर बजार आइतबार एकै दिन 105 अंकले घटेको थियो। सोमबार बिहान स्टक ब्रोकर एसोसिएशनका प्रतिनिधिहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्र र पूँजी बजार मैत्री रहेको विश्वास दिलाउनु भएपछि शेयर बजार एकै दिन 83.33 अंकले बढ़ेको हो। यसअघि वर्तमान सरकार गठन भएपछि दुई दिन झिनो अंकले बढ़ेको शेयर बजार अन्य दिन भने उच्च अंकले घटेको थियो। शेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेपछि स्टक ब्रोकर एसोसिएशन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी 6 बुँदे सुझाव दिएको छ। एसोसिएशनले बैंक तथा वित्तीय संस्थालाई सहज रूपमा पूँजी बजार प्रवेश र बाहिरिने व्यवस्था गर्न सुझाव दिएको छ। हाल बैंक तथा वित्तीय संस्थाले शेयर खरिद गरेको 6 महिनापछि मात्रै बिक्री गर्न पाउने व्यवस्था रहेको छ। यस्तै गैर आवासीय नेपालीलाई सहज रूपमा दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था गर्न नयाँ बजेट मार्फत हाल कायम पूँजीगत लाभकरलाई अन्तिम भनेर सम्बोधन गर्न माग गरिएको छ। यस्तै सरकारी संस्थानहरूमा विभिन्न कोषमा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनाउन समेत स्टक ब्रोकर एसोसिएशनले माग गरेको छ। साताको दुई दिन विदाको शुरूआतले नेपालको आन्तरिक पर्यटन प्रवर्धन हुने त्यस क्षेत्रका व्यवसायीहरूले अपेक्षा गरेका छन्। नेपालमा पर्यटन पूर्वाधारको राम्रो व्यवस्था रहेको र वातावरण पनि रमणीक रहेकाले पर्यटकीय गन्तव्यहरूले आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्ने व्यवसायीहरूले विश्वास गरेका छन्। यसैबीच नेपालको पर्यटन प्रवर्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लागिरहेको संस्था नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले आन्तरिक पर्यटन प्रवर्धन गर्न सातामा दुई दिने सार्वजनिक विदालाई लक्षित गरेर व्यवसायीहरूले आकर्षक प्याकेजहरू ल्याउनु पर्ने बताउनु भएको छ। आन्तरिक पर्यटक नयाँ गन्तव्यतर्फ आकर्षित हुँदा त्यहाँ नयाँ लगानीको सम्भावना पनि बढ़ने र त्यसले दीर्घकालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन आधार तयार गर्ने पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले बताउनुभयो। नेपालका उद्योगहरूको प्रवर्धनका लागि चितवनमा अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरिने भएको छ। चितवन उद्योग संघको आयोजनामा हुने प्रदर्शनी चैत्र 27 गतेदेखि शुरू भई 3 दिनसम्म चल्नेछ। प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगको लागि उपयोगी हुने मेसिन तथा प्रविधिहरू राखिनेछन्। यस्तो प्रदर्शनीले केही हदसम्म भए पनि आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई प्रवर्धन गर्न सहयोग पुग्ने चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। सोमबार सम्पन्न खेलमा आर्मीले कर्णालीलाई 138 रनले पराजित गरेको हो। जितसँगै अपराजित रहेको आर्मी 6 खेलबाट 11 अंक पुर्याएको छ। एक खेल बढ़ी खेलेको सुदूरपश्चिम 3 अंकसहित 9 स्थानमा छ। आर्मीले दिएको 269 रनको विशाल लक्ष्य पछ्याएको कर्णाली 42.1 ओभरमा सबै विकेट गुमाउँदै 130 रनमै समेटियो। त्यसअघि ब्रिगन्ज स्थित नारायणी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले 48 ओभरमा सबै विकेट गुमाउँदै 268 रन बनाएको थियो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशले अंक तालिकामा शीर्ष स्थान गुमाएको छ। एपीएफ क्लबसँग 45 रनले पराजित भएसँगै सुदूरपश्चिम दोस्रो स्थानमा ओर्लिएको हो। जितसँगै एपीएफ 7 खेलबाट 7 अङ्क बटुल्दै छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट 10 अङ्क रहेको सुदूरपश्चिम दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्मीले भने एक खेल कम खेल्दै 11 अङ्क पुर्याएको छ। एपीएफले दिएको 260 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले 46.3 ओभरमा सबै विकेट गुमाउँदै 214 रन बनाएको हो। त्यसअघि जनकपुर स्थित राम जानकी बहुद्देश्य रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 259 रन बनाएको थियो। कान्तिपुर हाफ म्याराथनको 14 संस्करण आगामी वैशाख 5 गते शनिबार आयोजना हुने भएको छ। यस वर्षको नारा रन फर नेपाल रहेको छ। कान्तिपुर हाफ म्याराथनमा 4 विधा रहेका छन्। कान्तिपुर हाफ म्याराथन 21.1 किमी हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ। देशका पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरू तथा कोशी प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 14.7 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:43 भयो भने सूर्यास्त भरे साँझ 6:30 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारका सबै मन्त्रालय र माथतका निकायद्वारा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा लुम्बिनी प्रदेशका सांसदहरूसँग विकास आयोजनाहरूको कार्यान्वयन, संघ प्रदेश र स्थानीय तह बीचको समन्वय लगायतका विषयमा छलफल। सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न श्रम मन्त्रालयको रोजगारदाताहरूमा आग्रह। न्यूनतम पारिश्रमिक लगायतका सुविधाबाट वञ्चित गरेको पाइए कानून बमोजिम कार्यवाही गर्ने चेतावनी। फेवातालको 4 किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न सरकारद्वारा 5 सदस्यीय समिति गठन। र इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न भनेको समय सीमा नाघेपछि अमेरिकी र इजरायली आक्रमणमा परि 34 जनाको मृत्यु। युद्ध विराम प्रस्तावमा सहमति जुटेन। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।